ہیں اس کو کوئی نہ کوئی مشکل، کوئی نہ کوئی آزمائش، کسی نہ کسی معاملے میں وہ امتحان میں رہتا ہے ہمیشہ ہی. وہ اس لیے کہ جیسا کہ آپ کو کوئی کھانے کی دعوت پر بلائے، کھانے کی دعوت پر بلائے تو وہاں اور بھی چیزیں ہوں گی، وہ سلام بھی کہے گا، آپ کو بٹھائے گا بھی، کرسیاں ہوں گی یا فرش پر کھائیں گے، لیکن جو ہی آپ جائیں گے سلام دعا کر کے تو اس کے بعد حال وغیرہ پوچھ کے کھانے کے معاملات جو ہے وہ شروع ہو جائیں گے. پہلے وہ پانی دیں، آپ کو سٹارٹر دیں، پھل دیں، کھانا دیں، آخر پہ پھر جو ہے وہ کچھ میٹھا بھی دیں، چائے دیں، کیونکہ آپ کو وہاں کھانے کے لیے بلایا گیا ہے، آپ کی دعوت ہے. تو اس جگہ جہاں بھی آپ جاتے ہیں، مثلا ولیمہ ہو، نکاح ہے، یا ویسے دعوت کی گئی، تو وہاں اس طرح کا معاملہ. اب بات یہ ہے کہ آپ تو کہیں اور رہنے والے تھے، آپ تو کسی اور جگہ کے رہنے والے ہیں، آپ کا یہ ملک نہیں ہے. جس طرح آپ ہندوستان، پاکستان، بنگلہ دیش کے رہنے والے یہاں آ گئے، وہاں کے رہنے والے نہیں تھے، یہاں کے رہنے والے نہیں تھے، اسی طرح یہ دنیا بھی آپ کا ملک نہیں، یہ دنیا بھی آپ کی دنیا نہیں، آپ کا مکان نہیں، آپ کے ٹھہرنے کی جگہ نہیں. نبی آخر الزماں حبیب کبریا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، اور دنیا کی حقیقت بیان فرمائی، آپ نے فرمایا کہ میری اور دنیا کی مثال ایسی ہے جیسا کہ ایک راہ چلتا مسافر دھوپ میں، گرمی میں تھوڑی دیر آرام کرنے کے لیے ایک درخت کے سائے کے تلے بیٹھتا ہے، ایک درخت کے سائے کے تلے بیٹھتا ہے، تھوڑا آرام کرتا ہے، سانس لیتا ہے، اس نے پھر آگے جانا ہے. وہ اس کو اپنی جگہ نہیں سمجھتا، وہ اس کو اپنا مقام نہیں سمجھتا ہمیشہ کا، وہ وہاں اپنا کوئی خرچہ وغیرہ نہیں زیادہ کرتا. اب کے زمانے میں، اب زمانہ وقت بدل گیا، حالات بدل گئے، اب لوگ درخت کے سائے کے نیچے نہیں بیٹھتے، اب ضرورت نہیں. اب مثلاً یہاں یورپ میں آپ سفر کرتے ہیں تو جیسے کسی سروس اسٹیشن پہ رک جاتے ہیں، یہاں سے گلاسکو جا رہے ہیں یا کسی دوسرے ملک میں جا رہے ہیں یا لندن جا رہے ہیں، تو رستے میں سروس اسٹیشن پر رکتے ہیں، کوئی آرام کر رہا ہے، کوئی سو رہا ہے، کوئی کھاتا ہے، کوئی وضو کرتا ہے، کوئی ٹوائلٹ جاتا ہے، لیکن وہ مختصر قیام ہوتا ہے، آدھا گھنٹہ، پندرہ منٹ، بیس منٹ. وہ سروس اسٹیشن کو آپ اپنا گھر نہیں سمجھتے، آپ اپنا مکان نہیں سمجھتے کہ وہاں آپ اپنے پیسوں سے صوفے لا کے رکھنے شروع کر دیں اور قیمتی چیزیں وہاں منگوائیں اور وہاں رہنے کے لیے انتظام کریں. نہیں، آپ کو علم ہے کہ بھئی یہاں تھوڑی دیر ٹھہرنا ہے. تو اصل گھر کہاں ہے آپ کا؟ مثلا یہاں مانچسٹر میں رہ رہے ہیں تو گھر آپ کا یہاں ہے، لندن آپ ویسے جا رہے ہیں، سروس اسٹیشن پہ رکنا یہ عارضی رکنا ہے اور واپس بندے نے اپنے گھر ہی لوٹ کے آنا ہے. اسی طرح یہ معاملہ بھی ہے، یہ دنیا اصل میں سروس اسٹیشن ہے، یہ دنیا وہ درخت ہے جس کے سائے کے تلے بندہ تھوڑی دیر بیٹھتا ہے، رہتا ہے اور کسی جہاں میں جہاں آپ اصل رہنے والے ہیں، جو روحوں کی دنیا، آخرت کا جہاں جہاں کہ آپ رہنے والے تھے، وہاں آپ کو تھوڑی دیر، سروس سٹیشن میں تو پھر آپ زیادہ رکتے ہیں 20 منٹ، آدھا گھنٹہ، اور یہاں کی زندگی آخرت کی زندگی کے مقابلے میں 1 سیکنڈ بھی نہیں بنتی، کیونکہ آخرت لامحدود ہے اور پہلے بھی کروڑوں اربوں سال آپ رہ چکے عالم ارواح میں، روحوں کی دنیا میں جب ابھی آپ پیدا ہی نہیں ہوئے تھے، تو اس حساب سے آپ لگائیں یہ 50-60 سال تو یہ 1 سیکنڈ بھی نہیں بنتا، یہاں تو بہت ہی کم وقت ہے. اسی لیے حضرت نوح علیہ السلام نے فرمایا تھا، حضرت عزرائیل ملک الموت، موت کے فرشتے کو، موت کے فرشتے نے حضرت نوح علیہ السلام سے کہا کہ اللہ نے آپ کو بہت لمبی زندگی عطا فرمائی، اللہ جل مجدہو نے آپ کو لمبی زندگی عطا فرمائی، 950 سال سے بھی زیادہ، 1000 سال سے بھی زیادہ تھی، 950 سال تک آپ نے تبلیغ کی، دعوت دی اللہ کی طرف، اس کے علاوہ بھی آپ کی زندگی تھی. تو حضرت عزرائیل نے فرمایا کہ انسانوں کو آپ سے کم زندگی ملتی ہے، کسی کو 500-700، تو آپ کو کیسا لگا ہاں اس دنیا میں آنا؟ آپ فرمانے لگے کہ اے ملک الموت، اے عزرائیل، مجھے یہ دنیا کمرے کی طرح لگی ہے، مجھے یہ دنیا ایک کمرے کی طرح لگی ہے، اور اس کمرے میں ایک دروازہ اس دیوار میں ہے، ایک دروازہ اگلی دیوار میں ہے، تو مجھے ایسے ہی لگا کہ میں ایک دروازے سے داخل ہوا ہوں اور دوسرے دروازے سے نکل کے جا رہا ہوں آج. اس لیے کہتے ہیں نا بھائی، جب جنازہ ہوتا ہے تو اقامت نہیں پڑھتے، اقامت نہیں پڑھتے، اذان نہیں دیتے نماز جنازہ کی. وہ اللہ نے سبق دیا بندے کو، کہ سمجھنے والوں کو، کہ تمہاری اذان اور اقامت پیدائش کے وقت ہو سکی، دائیں کان میں اذان ہو گئی، بائیں کان میں اقامت ہو گئی، تو اب جب اس کا جنازہ آتا ہے موت کے وقت، تو نہ اذان ہے اس میں اور نہ اقامت ہے، بلکہ سیدھی نماز کھڑی ہو جاتی ہے. تو یہ بتانے کے لیے کہ بندے دیکھتے ہو اقامت اور نماز کھڑی ہونے میں کتنا وقت ہوتا ہے، جب اذان ہو جاتی ہے اور جب اقامت ہو جاتی ہے، مکبر اقامت پڑھ دیتا ہے، اللہ اکبر اللہ اکبر، اشہد ان لا الہ الا اللہ، اشہد ان لا الہ الا اللہ، تو دیکھتے ہیں کچھ لوگ بیٹھے ہیں، کچھ آ رہے ہیں، سفید کھڑی ہو رہی ہیں، اب نماز کو چند سیکنڈ رہ گئے ہیں. تو بندے کو یہ سبق دیا گیا کہ دیکھو، تم اپنے بیٹے بیٹی کے کان میں اذان پڑھتے ہو، اقامت کہی جاتی ہے، تمہارے کان میں بھی اسی طرح اذان اقامت پڑھی گئی ہے، اب کتنا وقت ہے تمہارا دنیا میں؟ جتنا اقامت اور نماز کھڑے ہونے میں. اور اگر یہ بات کسی مرنے والے سے پوچھے تو وہ آپ کو یہی کہے گا کہ ایسا ہی ہے، کہ بس کل آئے تھے، کل بچے تھے، جوان ہوئے، اور آج جو ہے جا رہے ہیں، کچھ وقت پتہ نہیں چلا کیسے. تو یہ یعنی دنیا کی حقیقت، جس کے دل میں یہ بیٹھ جائے پھر اس پر، اس کے لیے گناہ چھوڑنا آسان ہو جاتا ہے، اس کے لیے آخرت کی تیاری، اپنے اصل جگہ کی تیاری آسان ہو جاتی ہے. اور جو بھول کے اسی کو سب کچھ سمجھ لے، اس نے گھاٹے کا سودا کر لیا، وہ پونجی اپنی تباہ کر گیا، تباہ و برباد ہو جائے گا. وقت گزر گیا کہ دنیا تو واپس آئے گی نہیں، اور آخرت کی تیاری، آخرت بھی وہ برباد کر گیا، اور شیطان نے اس کو گدے کی طرح استعمال کر لیا. بعض لوگ ہیں ایسے، دیکھیں ان کی روٹین بنی ہوئی ہے، 12 گھنٹے کام کرنا ہے، 8-10 گھنٹے سونا ہے، اٹھ کے نہانا دھونا ہے، وہ کچھ کھایا پیا، پھر کام پہ، کچھ 6 دن کرتے ہیں، کچھ 7 دن. تو یہ لوگ اصل میں رحم کے قابل ہیں، کہ دنیا نے ان کو غلام بنا لیا، دنیا کتوں کی طرح حضرت علی رضی اللہ تعالیٰ فرمایا ان کو اپنے پیچھے پیچھے لگائی رہی. یہ پھر نہیں ہے دنیا کے پیچھے. تو اللہ کا بندہ جو ہے وہ بھی دنیا میں, انبیاء بھی اولیاء اللہ بھی رہتے ہیں, وہ دنیا سے خدمت لیتے ہیں ضرورت کے تحت. بھئی اگر ان کی آخرت بھی بن رہی ہے اور ساتھ دنیا بھی بن رہی ہے تو پھر ٹھیک ہے. اگر دنیا بن رہی ہے آخرت تباہ ہو رہی ہے, آخرت کو بندہ بھولا ہوا ہے, تو وہ دنیا بندے کو اللہ سے دور لے جاتی ہے. اور اگر ساتھ وہ اپنی آخرت بھی بنا رہا ہے تو وہ دنیا بھی اس کو آخرت کے قریب لے جا رہی ہے. تو آپ دیکھتے نہیں یہاں روٹین رحم نہیں. آپ خود سوچے کہ کوئی بندہ ایسی ڈیوٹی کسی کو دے, کہے بھائی تم نے میری نوکری کرنی ہے, تم کہے 12 گھنٹے میری خدمت کرو اور 8-10 گھنٹے سو, بس تمہیں کھانے پینے کا, اٹھو گے کھانے پینے کا ٹائم ہے, بیوی بچوں کے ساتھ بس سلام دعا کرنا اور دوبارہ میری خدمت میں آ جانا. بندہ کہے گا میں آزاد پیدا ہوا ہوں, میں تمہاری غلامی کیوں کروں؟ لیکن بندے کے تو نہیں آپ کر رہے, لیکن دنیا کی اسی طرح کر رہے. اس کے لیے ایسا ایسا کام کیا ہوا ہے, ہم نے 5-5 سال ہو گئے اپنے بیوی بچوں کو لوگ نہیں ملے, 5-5, 10-10 سال ہو گئے ماں باپ کو نہیں ملے, تو ایسی نوکری دے رہے ہیں, ایسا غلام بنا رہے ہیں. اور سیدنا عبد القادر جیلانی رحمتہ اللہ علیہ نے فرمایا کہ اہل اللہ جو ہیں اللہ کے بندے, وہ اللہ کی طرف سفر کر رہے ہیں, وہ اللہ کے غلام ہیں, اللہ کو خوش کرتے ہیں, وہ اللہ کی طرف جا رہے ہیں اور دنیا جو ہے وہ ان کے پیچھے جا رہی ہے, دنیا ان کے پیچھے پیچھے جاتی ہے. اور دنیا دار جو ہیں یہ دنیا کے پیچھے پیچھے جاتے ہیں. یعنی سب سے پہلے اللہ کے بندے وہ اللہ کی طرف سفر کر رہے ہیں, اس کے پیچھے دنیا, اس کے پیچھے دنیا دار. تو بزرگان دین نے فرمایا کہ تم جو ہے یہ جو کہتے ہو میں دکان کا مالک ہوں, میں بزنس کا مالک ہوں, میں فیکٹری کا مالک ہوں, اور جب تمہیں یہ کہا جاتا ہے کہ تم اپنے لیے وقت نکالو, دین کے لیے وقت نکالنا, دین کے لیے وقت دینا, وہی وقت اصل میں آپ کا اپنے لیے وقت نکالنا ہے. باقی جو ہے وہ آپ دوسروں کے لیے کر رہے ہیں. دین کے لیے جو بندہ وقت دیتا ہے وہ اپنے آپ کو اصل میں وہ وہی وقت دیتا ہے. نیند تو موت برابر, وہ گویا ہے ہی نہیں. باقی وہ جو کام کاج کر رہا ہے, جو بیوی کو پال رہا ہے, بچوں کو پال رہا ہے, رشتہ داروں کو پال رہا ہے, بل دے رہا ہے, سارا کچھ کر رہا ہے, اپنے لیے اس کا وقت کدھر گیا؟ کھا رہا ہے, پیے, اٹھ رہا ہے, جلدی کرو جی میں آفس جانا ہے, جلدی کرو جی میں دکان پہ جانا ہے, جلدی کرو جی یہ کرنا ہے, اور وہاں 8-10 گھنٹے وہ لگا رہا ہے اور بھاگم بھاگی بس زندگی اس کی گزر رہی ہے. تو وہ پھر سوچے کہ بھئی میں اپنی ذات کے لیے کیسے وقت نکالوں, وہ کہاں میرا وقت. تو اصل میں جو دین کے لیے بندہ وقت دیتا ہے وہ اللہ کو وقت نہیں دے رہا. اللہ کو تو ضرورت نہیں عبادت کی. اللہ پاک نے تو جنت میں محلات میں نہیں رہنا, وہ تو گھر سے جگہ سے پاک ہے. فرشتوں نے محلوں میں نہیں رہنا, فرشتوں نے حوروں سے شادیاں نہیں کرنی, فرشتوں نے جنتی پھل فروٹ اور میوے نہیں کھانے, وہ تو مخلوق پاک ہے اس چیز سے, وہ آپ ہی نے کرنے ہیں, وہ آپ کے حصے کی چیزیں ہیں, آپ ہی نے فائدہ اٹھانا ہے. لیکن کتنا بدبخت ہے انسان کہ وہ ہر ایک کو, وہ گورنمنٹ کو وقت دے رہا ہے, وہ بیوی کو وقت دے رہا ہے, بچوں کو دے رہا ہے, دنیا کو دے رہا ہے, دوستوں کو وقت دے رہا ہے, اپنے آپ کو وقت نہیں دے رہا, اپنے لیے وقت نہیں نکال رہا, وہ تو بہت بھولا ہوا ہے. تو دین کے لیے, اللہ کی عبادت کے لیے یا دین کے لیے وقت دینا, گویا بندہ اپنے آپ کو وقت دے رہا ہے, اپنے لیے اپنی بھلائی کر رہا ہے, اپنی آخرت بنا رہا ہے. دین کے لیے وقت دینے کا کیا مطلب؟ مطلب یہی کہ وہ اپنی آخرت درست کرے. اور آخرت میں کس نے فائدہ اٹھانا ہے؟ آخرت میں اس بندے نے ہی فائدہ اٹھانا ہے. तो आपको यह मिसाल दे रहा था मैं कि भाई दुनिया में जो आप आए हैं हर वक्त इंसान को कुछ न कुछ आजमाइश उसमें आती जाती रहती है, एक खत्म हुई दूसरी, दूसरी खत्म हुई तीसरी, तीसरी खत्म हुई चौथी। और क्यों आती है ये पहले बताया आपको कि जब आपकी खाने के लिए दावत की गई है तो फिर आपको खाना दिया जाएगा। अगर आपको इम्तिहान के लिए बुलाया गया है तो आपसे तवक्को होगी कि आप लिखें, आप इम्तिहान दें, आप पढ़ें। अगर आपको मसलन ड्राइविंग का इम्तिहान है उसके लिए आपको बुलाया गया है तो वो जाहिर है आपको वो ड्राइविंग कराएंगे, ड्राइविंग के मुतल्लिक सवाल पूछेंगे। समझ आ रही है आपको कि नहीं, कि जिस मकसद के लिए आप कहीं जाएंगे वही मकसद फिर जो है वो उसके मुताबिक आपसे रवैया होगा। तो आप समझें कि आपको जो दुनिया में अल्लाह ने दावत दी आने की, अल्लाह पाक ने दुनिया में आपको आने की दावत दी, अल्लाह ने फरमाया मैंने दुनिया में तुम्हें भेजा है आजमाइश के लिए, इम्तिहान के लिए, तो यहां मुमकिन नहीं कि इम्तिहान ना आए। यहां नबियों के भी इम्तिहान आते हैं, वलियों के भी आते हैं, सहाबा के भी आते हैं, काफरों का भी है, फासिकों का भी है, फाजरों का भी, सब का सब इम्तिहान उसके अपने अपने ईमान के दर्जे के मुताबिक हर एक को आजमाइश, हर एक पर बोझ डाल दिया गया है। तो ये जो हम रोते हैं, हाय ये परेशानी, हाय ये हो गया, हाय वो हो गया, ये कैसे करे वो कैसे, यही तो आजमाइश के लिए भेजा गया है आपको कि आप करो आप इन चीजों को, कि इन चीजों के होते हुए, दुनिया में होते हुए, दुनियावी ख्वाहिशात के होते हुए, परेशानियों के होते हुए, इनके दरमियान आपने अल्लाह को राजी करना है, इनके होते हुए अल्लाह को राजी करना है। हमारे कहते जब मैं फारोग हो जाऊंगा, जब मेरे पास कोई बिल भी ना देने हुआ, मेरी सेहत भी ठीक हुई, मेरी बीवी भी मर गई, बच्चे शादी होकर चले गए, फिर हम जो है अल्लाह अल्लाह करेंगे। फिर आपने अल्लाह अल्लाह क्या करनी बैठ के, आपको इसलिए तो भेजा ही नहीं गया। ये सारा जो चुंगल आपको आपको डाला गया कि भाई इन चीजों में रह के फिर जो है आपको जो है अल्लाह को भी राजी करना है, अल्लाह की इताअत करके बताना है इन चीजों इस तूफान के दरमियान में, इसलिए भेजा गया। अब देखा नहीं इमाम हुसैन रजी अल्लाह तआला उनका इम्तिहान और आजमाइश कैसे हुई, बीवी आपकी छूट गई क्योंकि आप शहीद हो रहे, बच्चे जो है वो दबा हो गए, प्रॉपर्टी आप पर जालिमों ने, जालिम हुक्मरानों ने कब्जा कर लिया, जमीन आपकी उन्होंने कब्जा कर लिया, माल पर आपका कब्जा कर लिया, आपके कपड़े तक उन्होंने ले लिए, आपकी तलवार तक जो माल और दौलत मदीना में था, मक्का में था, जहां जहां थी सब कुछ ले लिया, यहां तक कि बीवी बच्चों से भी महरूम कर, बच्चे जबा कर दिए, बीवी को बेवा कर दिया बहुत सर। लेकिन आप उस आजमाइश और इम्तिहान में भी आपने ये नहीं कहा मैं खुदकुशी कर लेता हूं, मैं लोग कहते हाय मर गए, हाय मर, हम किस लिए जिंदा हैं, उनके तीर अंदर लगे हुए हैं लेकिन उन्होंने तीर अंदर दबाया नहीं कि मैं जल्दी मर जाऊं। मैं जो जो फिर अल्लाह के रस्ते पे नहीं चलते वो फिर जानबूझ के कोई जहर पी लेता है, कोई बिल्डिंग से छलांग लगा रहा है, कोई गला लटका रहा है, कोई फांसी लटका रहा है, वो देखे क्या क्या करते हैं। और उन्होंने इतनी हर चीज खत्म हो गई दुनिया की उनकी, लेकिन उसके बावजूद तीर लगे हुए, नेजे लगे, लेकिन आपने अपने आप को नहीं मारा। आप उस हालत में भी बातिन आपका अल्लाह के साथ है, दिल आपका अल्लाह के साथ है और अल्लाह की रजा में अपराधी है ना। आप बहुत रोए धोए, बहुत शिकवा किया कि अल्लाह ये मेरे साथ क्या हो गया, इसलिए कि आपको ये इल्म था कि यहां हम भेजे ही इसलिए गए, मजे की दुनिया आखिरत की दुनिया है। कल हम सफर में थे तो वो कहानी सुनाई थी, फिर कहानी सुना रहे थे तो वो कहानी तो है तो वो मजाक की बात, लेकर वो उसमें सबक भी है, इबरत भी है। मैं तो कोशिश करता हूं कि भाई जानवर भी अगर कहीं मिल गया, जानवर भी कुछ काम कर रहा है, उससे भी बंदा सबक ले, जानवर भी अगर नजर आ जाए उससे भी सबक ले ले बंदा। इसलिए अल्लाह ने कुरान मजीद में मच्छरों की, जानवरों की, اور جو ہے مختلف مویشیوں کی مثال لیتی ہے. اور اللہ نے فرمایا کہ غور کرو زمین و آسمان کی تخلیق میں. تو بات یہ سمجھانی ہے کہ یہ جو چیزیں پھر بندہ جب اللہ کو بھولتا ہے اس دنیا میں آ کے تو اللہ پاک اس پر رحم کرتے ہیں کہ کچھ یہ جو مصیبتیں پریشانیاں آتی ہیں یہ اس لیے آتی ہیں کہ بندہ واپس آئے. شیطان اور دنیا بندے کو مار مار کے مار مار کے نوکری لے کے غلامی لے کے لیکن بندہ اللہ کی طرف آنے کے لیے تیار نہیں. بندہ پھر ادھر سر رکھتا ہے کہ دو جوتے اور مارو. مرے ایک بندے کی ازمائش ہو گئی, اس کے الیکشن میں حصہ لیا, بڑی بے عزتی ہو گئی, ملک بدر ہو گیا, یا خامد مر گیا, بیوی مر گئی, یا کچھ بہت سر مر نقصان ہو جاتا بعض مرتبہ. تو یہ ہوا تو اس لیے کہ بھائی یہ دنیا اور شیطان کے پیچھے مت چلو. یہ دنیا شیطان نے تمہیں تباہ کر دیا ہے لیکن تم پھر بھی منہ ادھر نہیں کرتے, منہ اس طرف ہی کر سر ادھر ہی کرتے ہو. کبھی پھر جو ہے وہ کیا کہتے ہیں خارش ہو رہی سر میں, بھائی جوتے نہیں پڑ رہے. تو یہ جو پریشانیاں ہیں میں تو کہتا ہوں یہ جنات جو ہے یہ ہے تو مخلوق ہے لیکن ایک لحاظ سے بڑی اچھی مخلوق ہے. وہ اس لحاظ سے کئی لوگ اللہ کے رستے کی طرف آ جاتے ہیں اس طرح سے. ویسے ان کو سمجھاؤ بھی اللہ رسول یہ کہتے ہیں ان کی بات سنو یہ مر جاؤ گے بڑا عذاب ہوگا. نہیں, ایک جن پیچھے لگ جائے کسی کے بس وہ ایک طرح نظر آ جائے ایسے بھاگے کے مسجد کے کہے گی اب تو ہم الٹے بھی لٹک جائیں گے, ہم جو بتائیں کریں گے ہماری جان چھڑائیں. تو اچھا تو ہونا چاہیے کچھ ہزار دو ہزار جن ہو بندہ وہی ایسی دعوت تبلیغ کرتی ہے لوگوں کو کہ بس جو ان کو سمجھنے سمجھانے سے نہیں آتے. اسی طرح جو ہے پریشانیاں ہیں, مالی پریشانی ہے, بیوی تنگ کر رہی ہے, بچے تنگ کر رہے ہیں, برادری نے بے وفائی کر دی آپ کو, برادری نے ڈس اون کر دیا, ماں باپ نے ڈس اون کر دیا, دوستوں نے چھوڑ دیا. تو یہ آپ کے لیے ایک سبق ہے, یہ آپ کے لیے ایک سبق ہے کہ یہ چیز یہ بتا رہی ہے کہ آپ کیا کرو. لیکن جو چیز آئی اس لیے آپ کو کہ آپ واپس آ جائیں اپنے اصل رستے پر آ جائے جس کے لیے بھیجے دے. تو جو بندہ نہیں آئے گا تو پھر اس کو کون سمجھائے گا؟ پھر یہی ہے کہ اس کی موت آئے گی اور اس کو پھر نتائج کا سامنا پڑنا ہے. تو وہ کہانی سنا رہے تھے کہ ہمارے جیسے پاکستان ہندوستان میں لوگ ہوتے ہیں گاؤں میں چودھری ہوتے ہیں, پھر دوسرے لوگ ہوتے ہیں جو عام طور پر ان کے خادم ہوتے ہیں, کوئی کپڑے دھوتا ہے دھوبی ہے, کوئی جوتے سیتا ہے, کوئی کچھ کرتا ہے کوئی کچھ کرتا ہے. تو جو چودھری لوگ ہوتے ہیں گاؤں میں وہ عام طور پر ان میں نیک بندے بھی ہوتے ہیں لیکن اکثر جو ہیں وہ متکبر لوگ ہوتے ہیں. وہ کہتے ہیں یہ نچلی ذاتوں والے لوگ ہیں, یہ کمی کمین ہیں, ہم تو ان کو جوتے کے برابر نہیں سمجھتے وغیرہ وغیرہ وغیرہ. وہ ان کو وہ عزت وہ نہیں دیتے جو ایک انسان کو دینی چاہیے. کہتے ہیں بھائی یہ نچلے درجے کے, جیسے ہندوؤں سے یہ بات آئی, ہندوؤں میں اب بھی ہے. وہ کہتے ہیں یہ چھوت ہیں بھائی, یہ نچلی قومیں یہ چھوت ہیں, یہ آ جائیں ہاتھ لگا لیں ہم کھانا نہیں کھائیں گے. تو اسی طرح کہتے ہیں کہ ہندوستان یا پاکستان یا کسی علاقے میں چودھری ایک تھے, تو وہ گاؤں کے بہت بڑے زمیندار سمجھ رہے ہیں, بڑی مربع زمینیں اور مویشی اور بڑی جس طرح ہوتی ہے عام طور پر. وہ جو تھا یعنی نچلی ذات کے بندے جن کو وہ چودھری سمجھتی, ہمارے ساتھ دیے ہمارے کام کرتے ہیں, ہمارے نوکر ہیں خادم, جس کو ہماری زبان میں کمی کمین کہتے ہیں. حالانکہ یہی لوگ جو ہیں اصل میں جس وجہ سے دنیا کا نظام چل رہا ہے کہ جو کپڑے بناتے ہیں جوتے بناتے ہیں خدمت کرتے ہیں, یہ نہ ہو تو کچھ نہیں ہو سکتا. لیکن یہی شیطان کا کام ہے کہ وہ جو کام کے لوگ ہوتے ہیں ان کو وہ کہتا ہے کہ بھئی یہ کچھ نہیں ہے, اور جو نکمے لوگ ہیں, میں کہتا ہوں یہ کمی جو ہے اس کا مطلب ہے کام والے, اس کا مطلب ہے جو کمی نہیں جو کام والے ہیں دوسرے پھر نکمے ہیں بھی, اب انہوں نے بیٹھ کے کھانا ہے, انہوں نے کام کر کے کھانا ہے. تو وہ جو خادم ایک تھا اسی کا جو خدمت کرتا تھا, وہ کپڑے سیتا ہے یا دھوبیوں میں سے ہے یا جلاہوں میں سے کوئی بھی مطلب ان کا خادم, اس کا بچہ جو ہے اس نے تعلیم حاصل کی، میٹرک کیا یا ایف اے کیا، ڈگری کر لی، مثلا ڈگری کر لی، تب اس کو تھوڑی بہت دنیا کی سوجھ بوجھ پیدا ہوئی. اب یاد رکھے جو بات آپ کو سمجھا رہا ہوں، کہانی میں مت جائیں، بات سمجھا رہا ہوں کہ دنیا اور شیطان بندے کو مار مار کے غلامی میں لے لے کے پریشان کر کر کے، اب بندے کو چاہیے کہ بھائی ان سے کافی مار کھا لی، اب یہ الگ طرف آ جائے. اب بھی یہ سمجھتا ہے کہ شاید ابھی کوئی گنجائش ہے ان کے پاس. تو وہ بیٹے نے کہا، وہ دھوبی کے بیٹے نے مثلا کہا کہ ابا جان میں نے ڈگری کر لی ہے، آپ چودھری صاحب کے گھر رشتہ پوچھے میرے لیے. اس نے وہ دھوبی نے کہا کہ بھئی اللہ کو تو مجھے مرواؤ گے، میں تو بھئی ساری خاندانی تو ہم خدمت کر رہے ہیں، ان کی یہی بڑی مہربانی ہے، ہماری وہ عزت کرتے ہیں اور دیتے ہیں کھانے پینے کو، یہ رشتہ نہیں، تم ڈگری کر رہے ہو لیکن تم ہو وہی کہ وہی، وہ نہیں تم ایکسپٹ کریں گے. کہ ابا جان سب انسان برابر ہیں، سب انسان برابر ہیں، میں یہ پڑھ کے آیا ہوں. اس نے کہا بھائی یہ پڑھائی ان کو سمجھ نہیں آتی، یہ ان پڑھ لوگ ہیں، یہ نہیں پڑھائے، آپ پڑھ آئے ہو لیکن یہ نہیں پڑھے ہوئے، یہ تو اپنا زمینداری کرتے ہیں عام لوگ ہیں، یہ معاملہ خراب ہو سکتا ہے، وہ ناراض ہو جائیں گے. اس نے کہا بڑا پوچھنے میں کیا حرج ہے، پوچھنے میں تو کوئی حرج نہیں نا، اب نہ کر دی تو نہ کر دیں، اب میں نے شادی تو کرنی ہے، اچھا ہے پڑھی لکھی لڑکی کے ساتھ ہو جائے. تو وہ بےچارا باپ جو ہے، جیسے یہاں بھی بعض بچے مجبور کر لیتے والدین کو، والدین کا دل نہیں ہوتا، وہ کہتے جی ابا جی امی جی آپ رشتہ پوچھیں جا کے. اب وہ جو عزت سے رہ رہے ہوتے ہیں وہ بھی بےچارے پریشان، والدین بھی بعض دفعہ بچوں کے ہاتھوں مجبور ہو کے وہ پھر بہت سارے ایسے کام کرتے ہیں جو عام طور پر وہ نہیں کریں گے. اپنی زندگی انہوں نے عزت کے ساتھ گزار دی لیکن اب بچوں کے لیے وہ ذلیل ہوتے پھرتے ہیں، فلاں کے پاس جائیں، فلاں کے رشتہ دے دو، فلاں کر دو. تو وہ بھی بےچارہ دھوبی یا جو بھی تھا جو ان کی خدمت کرتا تھا، وہ چلا گیا گھر کے. اس نے کہا چودھری صاحب بیٹھ گیا، جیسے نیچے جا کے بیٹھتے ہیں لوگ چار پائی، چودھری صاحب حکا اٹھا کے ایسے، جیسے یہ مائک پڑا ہوا، حکا پڑا ہوا ہے، ساتھ ڈنڈا پڑا ہوا ہے، ساتھ وہ دو چار بندے بیٹھے ہیں جس طرح گاؤں میں ہوتا ہے، وہ جا کے نیچے بیٹھ گیا چار پائی پر، چار پائی سے. کہ چودھری صاحب جی ایک عرض کرنی ہے. ان کا جی ہاں بھائی کرو. اے جی میرا بیٹا جوان ہو گیا. اچھا تو اچھی بات ہے، جوان ہو گیا، دو کو سب کے ہوتے ہیں، اچھا ہے آپ کا بھی ہو گیا، اب وہ آپ کا ہاتھ بٹائے گا، ہماری خدمت بھی کرے گا. اس نے کہا جی اس نے ڈگری بھی کر لی ہے. اچھا ڈگری کر لیے تو اچھی بات ہے، ہم منشیوں سے کام لیتے ہیں، باہر لوگوں کو بلاتے ہیں، اب جو ہے وہ ہمارا یہ بھی خدمت کرے گا. وہ کہنے لگا جب چودھری صاحب آپ کی بیٹی بھی جوان ہے. انہوں نے کہا ہاں ہے تو پھر. انہوں نے کہا پھر کیا، پھر میں رشتہ پوچھنے آیا ہوں. اب تو اس کو بندے اور پانچ دس بندے بیٹھے تھے، اس کی سمجھا میری تو بہت بے عزتی ہو گئی. اس نے وہ جو گاؤں میں چتر کی طرح خسا ہوتا ہے، اس نے اٹھا کے اس کو مار 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 کے زمین پر، وہ مٹی سے اس کا یا کپڑے بھی پھاڑ دیے اور سارے سر اور ہر چیز مٹی میں جو ہے وہ نظر نہیں آ رہا تھا، لاشیں پڑ گئی منہ پر بھی اور جسم پر بھی، وہ گالیاں بھی خوب خوب اس نے آدھا گھنٹہ گھنٹہ جتنا وہ کر سکتا تھا اس نے مارا بھی. میری تو تم نے بے عزتی کر دی، تمہاری جرات کیسے ہوئی کہ میری بیٹی کا رشتہ پوچھنے. وہ اب لیٹا ہوا ادھر ادمویا قسم کا، بھائی آدھا بے ہوش ہے آدھا ہوش میں ہے. چودھری صاحب تو تھک کے بیٹھ گئے، وہ اب اٹھ رہا ہے، اپنے کپڑے جھاڑ رہا ہے اور لاشیں پڑی ہوئی ہیں، سرخ منہ ہے، خون بہ رہا ہے. تو کہتا ہے چودھری صاحب پھر میں کیا نہ ہی سمجھوں آپ کی طرف سے، چودھری صاحب میں پھر کیا نہ ہی سمجھوں، میں سمجھوں انکار ہی ہے. اچھا تو وہ دوسرے جو بیٹھے تھے انہوں نے کہا یہ سیدھا سادہ بندہ ہے، چودھری صاحب چھوڑ دے اس کو، اس کو بےچارے کو اتنی بھی سمجھ نہیں ہے بھائی، اتنی مار پڑی ابھی وہ سمجھ رہا ہے شاید بھائی ابھی کچھ گنجائش ہے، ہاں کی بھائی جو کچھ نہیں رہا. ہاں تو وہ کل سفر میں کسی نے بات سنائی تو مجھے یہ بات سمجھ آ گئی کہ بھائی یہ بات، یہی شیطان اور نفس جو ہے اور دنیا ہمارے آپ کے ساتھ کر رہے ہیں. مطلب ہے وہ مار مار کے لوگ آتے ہیں، پریشانیوں کے کوٹے ہوئے، دنیا کے کوٹے ہوئے، دنیا سے ریجیکٹ کیے ہوئے، دنیا نقصان اٹھائے ہوئے، ایک دوسرے سے مار کھا کھا کے ایک دوسرے سے دل توڑ توڑ کے بے وفائیاں ہو ہو کے آیا تو وہ اس طرح کہ اب وہ انسان ہے تو اس میں یہ عقل آ جائے کہ اب مجھے کافی مار پڑ گئی اب میں اب نہ ہو گئی ہے شیطان اور اس کی طرف سے دنیا سے نہ ہو گئی اب میں اللہ کی طرف سے لگ جاؤں. ہاں اب وہ یہاں آ کے بھی ہمارے پاس بھی یہی پوچھتا ہے جی کوئی وظیفہ دو وہ دنیا ٹھیک ہو جائے کوئی وظیفہ دو مطلب میرا معاملہ حل ہو جائے مطلب یہ بھی ابھی بھی اس کو کوئی ہاں کی گنجائش ہے کہہ کے بھی ابھی نہ نہیں ہوئی. تو عقل مند بندہ اللہ پاک نے قرآن مجید میں فرمایا کہ دیکھو یہ جو شیطان اور نفس اور دنیا یہ شیطان تمہارا دشمن ہے چلو تم بات سن لو اگر اللہ اور اس کے رسول کی ویسے ہی تو تم بچ جاؤ گے بچ جاؤ گے بچ جاؤ گے اگر نہیں سنی تم نے تو پھر جو جیسے دنیا تمہارے ساتھ پیش آئی ہے جیسے شیطان تمہارے ساتھ پیش آ رہا ہے جیسے وہ تمہیں ذلیل کر رہے ہیں اور تمہیں کہیں کچھ مل نہیں رہا تم پریشانیوں سے کوٹے وہ بندو کو آپ دیکھتے ہیں منہ سے جو ہے وہ ظلمت برس رہی ہے اندر بے سکونی ہے ساری. تو اب تو جو ہے بندہ کہیں سوچے کہ اب میں جو ہے اللہ کی طرف جو ہے رجوع کروں. لیکن یہ لوگ بعض لوگ بس ایسے آتے ہیں ان کا مسئلہ بھی ہمارا مسئلہ حل ہو جائے وہ پھر اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے رستے کو چھوڑ کے پھر واپس چلے جاتے ہیں پھر با پھر ملتے ہی نہیں لیکن پھر باری آ جاتی ہے. تو اسی طرح حکمت دانائی کہتے ہیں کہ حضرت لقمان رضی اللہ تعالیٰ عنہ اللہ کے ایک ولی گزرے ہیں ان کی نام کی سورت بھی ہے قرآن مجید میں سورت لقمان. تو ان کو وہ غلام تھے اسی طرح کسی کے لیکن انہوں نے اللہ کی اطاعت کی بندگی کی اپنی زندگی بدلی نبی بھی نہیں تھے لیکن اللہ نے ان کا قرآن مجید میں تذکرہ کیا اور فرمایا کہ ہم نے لقمان لقد آتینا لقمان الحکمہ ہم نے لقمان کو حکمت اور دانائی دانائی کا مطلب عقل مندی عطا فرمائی حکمت عطا فرمائی وزڈم اللہ پاک نے فرمایا وی بسٹوڈ وزڈم آن لقمان وائی ہی واز اے رائٹیس مین اینڈ اللہ سبحانہ وتعالیٰ سید ان دا قرآن ومن یؤت الحکمت فقد اوتی خیرا کثیرا that whoever Allah gives wisdom and hikmah, He has indeed given him abundance of goodness. فرمایا کہ اللہ پاک نے کہ جس کو اللہ نے حکمت دے دی اس کو بہت اچھائی بہت چیزیں دے دی بہت ساری خیر دے دی. تو اللہ پاک نے قرآن مجید میں پھر آپ کی باتیں نقل کی آپ کی باتیں حکمت والی حضور صلی اللہ علیہ وسلم نے اپنی حدیث مبارک میں آپ کی باتیں نقل کی ہیں اور اولیاء اللہ نے اپنے زندگیوں میں اقوال میں آپ کی باتیں نقل کی ہیں کہ اللہ نے اس شخص کی تعریف کی اس کے نام کی صورت آ گئی قرآن مجید میں. اب یہ جو بات کریں گے کتنی بڑی بات ہوگی کہ عام بندہ ہو کے اللہ نے پھر اس کو خاص مقام دیا. تو انہوں نے بھی دنیا کے بارے میں رہنے کے بارے میں کچھ کلمات ارشاد فرمایا آپ کو سنا دیتے ہیں. امام تفسیر میں یہ آتا ہے ان کے جہاں تذکرہ ہے وہاں ان کے یہ اقوال بھی ملتے ہیں حکمت کے اور عقل مندی کے. کیا آپ نے فرمایا کہ چار چیزوں پر محافظت کرو چار چیزوں کی چار موقعوں پر حفاظت کرو اور فرمایا کہ دو چیزوں کو کبھی نہ بھولو اور دو کو بھول جاؤ. یہ حضرت لقمان علیہ السلام ہے جن کو اللہ نے حکیم اور حکمت عطا ہونے کا تذکرہ کیا اور جو حکیم ہے لقمان کہ بھئی عقل مند ترین انسان جو ہے انبیاء کے لا غیر انبیاء میں جو گزرے لوگ وہ ان میں سے وہ بھی ہیں اس سے بڑھ کر کیا کہ آپ کے نام کی صورت ہے. تو آپ نے فرمایا کہ چار چیزوں کی حفاظت کرو چار موقعوں پر. اب جو بندے کریں گے دیکھیں ان کو فائدہ ہوگا. وہ فرمایا کہ دو چیزیں بالکل بھول جاؤ اور دو چیزیں ہمیشہ یاد رکھو. کیا پہلے تو آپ نے فرمایا کہ جب کسی کے گھر جاؤ لیکن یہ آپ اپنے بیٹے کو نصیحت فرما رہے ہیں بیٹے کے ذریعے ہم پد تک پہنچ گئی. فرمایا کہ جب کسی کے گھر جاؤ میں اور آپ جاتے ہیں گیسٹ ہماری عادت کیا ہوتی ہے किसी के घर गए, बैठ गए सिटिंग रूम में या घर है, बस जो है इधर उधर देखना शुरू कर दिया, ये क्या है, वो क्या डेकोरेशन पीस लगा हुआ है, ये क्या लगा हुआ है, वगैरह वगैरह, वो तरह तरह की चीजें। आपने नसीहत की, आपने फरमाया जब किसी के घर जाओ तो याद रखो ये अदब। हजरत लुकमान अलैहिस्सलाम ने फरमाया कि अपनी आंख की हिफाजत करो, आंख नीची करके बैठो। ये मेहमान नवाजी का जो है हक है, यानी मेजबान जो है कि आप जब उसके घर जाते हैं, मेहमान किसी के घर भी जाए, जो देखे जो बंदा इस पर अमल नहीं करेगा उसको किसी ना कहीं परेशानी सामना करेगा। वो किसी गलत चीज को देख लेगा, मेहमान उस पर नाराज हो सकता है या कोई और मामला। फरमाया कि वैसे भी करनी चाहिए लेकिन वो खास फरमा रहे हैं क्योंकि हम हर वक्त तो हिफाजत करते नहीं हैं। तो आपने फरमाया कम अज कम जो है जब किसी के घर आप गेस्ट जाते हैं, व्हेन यू आर गेस्ट एट समवन्स हाउस, तो गार्ड योर आईज वेरी वेल, अपनी आंखों की खूब हिफाजत करो, इधर उधर ना देखो, उनकी चीजों को ना देखो, उनकी औरतों का ना देखो, किसी को ना देखो, बस उनसे काम रखो। तो इससे जो है ये हिकमत आपने अपने बेटे को, जिस तरह आप अपने बेटे को समझाते हैं कि बेटा खाना ऐसे खाना है, ये आप समझा रहे हैं। फिर आपने फरमाया कि जब लोगों में बैठो, व्हेन यू सिट इन पीपल, व्हेन जब लोगों में बैठो तो जुबान की हिफाजत करो। कितनी अच्छी बात देखी। फरमाया जब किसी मेहमान जाओ, मेहमान बन के जाओ तो आंख की हिफाजत करो, आंख गलत इधर उधर फजूल ना देखो, और जब लोगों में बैठो, जब लोगों में मजलिस में बैठो तो जुबान संभाल के रखो, जुबान इस्तेमाल ना करो ज्यादा। आप में अकल मंदी और दानाई की इलामत है, हिकमत की इलामत है, क्योंकि आप जो बात देखें कितने मजलिसों में, परियों में और कितनी मीटिंग्स में सिर्फ जुबान की वजह से फितना और फसाद उठ खड़ा होता है। भाई दो चार बेवकूफ होते हैं हर मजलिस में, हमी तो नहीं होती होंगी, वो ऐसी बात कर बैठते हैं बक के बाद फिर वो आग लगती है, वो अकलमंद भी बीच ही में मारे जाते हैं। तो इसलिए कहते हैं कि भाई बेवकूफों को दोस्त भी नहीं बनाना चाहिए, ना ही इनको स्पेशली कहीं लेके जाना चाहिए, मतलब किसी बैठने उठने के लिए, क्योंकि कोई पता नहीं उनका वो किस वक्त क्या बात करते हैं। तो लेकिन खुद के लिए आपने नसीहत की कि बेवकूफ है या अकलमंद है, इतनी बात तो याद रखे जब लोगों में बैठो तो सुनो ज्यादा, जुबान की हिफाजत करो, जब मेहमान बनो तो आंख की हिफाजत करो। और फरमाया कि जब इबादत में मशगूल हो, जब नमाज में मशगूल हो, व्हेन यू आर इन प्रेयर, व्हेन यू आर इन वर्शिप, तो फिर फरमाया दिल की हिफाजत करो। ये आपके हिकमत के अकवाल है जिसमें दुनिया आखिरत की भलाई मिलती है बंदे को, कि जब इबादत में, जब नमाज में है, क्या होता है, जुबान तो देखे ना इबादत में माशाल्लाह बंदा जो जिक्र कर रहा है और नमाज पढ़ रहा है, अब ना वो जुबान गलत इस्तेमाल कर रहा है ना वो आंखें गलत इस्तेमाल कर रहा है। नमाज में वो क्या करेगा, नमाज में तो सुबहानकल्लाहुम्मा पढ़ रहा है और आंखें उसने नीचे रखी हुई है या इधर उधर चलो बंद कर लेगा, ज्यादा से ज्यादा ये होगा। तो वहां तो आंखों की हिफाजत की इतनी ताकीद की जरूरत नहीं, जुबान की हिफाजत की ताकीद की जरूरत नहीं, क्योंकि हर बंदा गुनाहगार नेक आम खास वो नमाज में जाहिर है नमाज ही पढ़ेगा, सुभानक अल्लाहुम्मा वबिहम्दिका पढ़ेगा, आंखें नीची रखेगा। अब देखते हैं सारे बंदे इसी तरह करते हैं, तो वहां खतरा नहीं कि आंख या जुबान गलत इस्तेमाल हो। इसलिए आपने फरमाया कि बेटा आंख की हिफाजत किसी के घर जाके करो और जुबान की हिफाजत जब लोगों में बैठे हो और जब नमाज व इबादत में हो तो वहां दिल की हिफाजत करो। दिल की हिफाजत क्या कि जिस्म तो आपने खड़ा कर लिया नमाज में तो जिस्म नहीं कहीं जाएगा, लेकिन मुमकिन है कि दिल के ख्यालात, दिमाग के ख्यालात इधर उधर चले जाए। तो हिफाजत करो मतलब ये कि हजूरी में रहो, कि इस तसव्वुर में डूबो, डूबने की कोशिश करो कि मैं किस जात के सामने खड़ा हूं, अल्लाह पाक मुझे देख रहे हैं, अल्लाह पाक सुन रहे हैं जो मैं पढ़ रहा हूं, अल्लाह पाक मेरे साथ हैं, मैं अल्लाह से मुनाजात, अल्लाह से बातें कर रहा हूं, अल्लाह पाक मेरी एक एक लफ्ज सुन रहे हैं, अल्लाह पाक मुझे देख रहे हैं, मेरी हालत को देख रहे हैं, मेरे अंदर को भी देख रहे हैं, मेरे दिल को भी देख रहे हैं, दिल की सोचों को देख रहे हैं। तो ये आपने देखे उस जमाने में, आज से हजारों साल पहले हुजूरी की तालीम दे रहे हैं आप, हुजूरी की के दिल को हाजिर रखना अल्लाह के दरबार में। और उस जमाने में हुजूर सल्लल्लाहु अलैहि वसल्लम से पहले भी ये जो तरीका मोहम्मदिया में तालीम दी जाती है, जुबान की हिफाजत, आंख की हिफाजत, आपने भी देखे उस जमाने में, अभी कितने हजारों साल गुजर गए, आप उसी चीज की ताकीद कर रहे हैं। आम तो हर बंदे को पता है हिफाजत करनी है, लेकिन आप खास खास मौके पर, किसी के घर जाओ बेटा तो आंख संभाल के इस्तेमाल करो, किसी के साथ बैठे हो, मजलिस में बैठे हो, जुबान जो है खामोश रखो, पूछे कोई तो बोलो, बगैर इजाजत के ना बोलो, और नमाज में खड़े हो तो दिल की हिफाजत करो। और फरमाया कि अगर खाना खा रहे हो तो गले की हिफाजत करो और पेट की हिफाजत करो, खाना खा रहे हो तो गले की और पेट की हिफाजत करो। अब जो लोग नहीं इत्तियात करते, ये तो आप अपने वो बेटे को नसीहत फरमा रहे हैं, लेकिन बड़ों के लिए भी ऐसे ही, गलत चीज खा ली, पेट खराब हो गया, पेट बैठ गया, या गला खराब हो गया, या कुछ इस तरह। फरमाए खाने वक्त, खाते वक्त गले की, किसी के घर मेहमान होते हुए नजर की, और मजलिस में जुबान की, और नमाज में दिल की हिफाजत को। ये तो थी आपने जो फरमाया कि चार चीजों की, चार मौकों पर हिफाजत कर लो तो तुम बहुत सारी परेशानियों से बचोगे। अब ये आप अपनी औलाद को समझाएं, अपने बेटियों को बताएं, बेटों को बताएं, अपने बीवी, ये आदाब हैं जिंदगी गुजारने के तरीके, औलिया अल्लाह के जो सिखाते कितने अच्छे। कहीं बेटा आपका ऐसे चला गया या बेटी, तो वो कहेंगे भाई देखो खामोश बैठा है, कहीं मेहमान चला गया देखो भाई अदब से बैठा है, इधर उधर नहीं देख रहा, नमाज पढ़ेगा तो दिल की हुजूरी के साथ, खाएगा तो सोचेगा भाई ये मैं ठंडा पी रहा हूं या गर्म पी रहा हूं, ये मेरे लिए नुकसानदेह है या गले के लिए क्या है। ये तो नहीं हम जानवर हैं, मैं जो आया खा रहे, जानवर भी वो भी सोच कर खाते हैं, मतलब कुछ गोश्त खाते हैं कुछ गोश्त नहीं खाते, देखो ना वो भी सोचते हैं, ये तो नहीं ये इंसान है जो आया बस वो खा रहा है, और फिर बाद में क्या परेशान होते हैं, ये हो गया वो हो गया। ये तो थी वो चार चीजें, और दो चीजें जो आपने फरमाया कि दो चीजों को हमेशा याद रखो, भूलो ना, और दो चीजों को भूल जाओ, याद ही ना रखो। दो चीजों को हमेशा याद रखो, फायदा होगा बंदा दुनिया आखिरत में फायदा होगा, और दो चीजों को भूल जाऊं। वो जो दो चीजें याद रखनी है वो क्या, आपने फरमाया एक तो अल्लाह को मत भूलो कि तुम्हें अब भी उसी से वास्ता है, आइंदा भी उसी से पड़ेगा, और कब्र में भी हशर में भी उसी, अल्लाह को ना भूलो। बहुत सारे काम कर रहे हो लेकिन अल्लाह को याद रखना बड़ा आसान है, आप काम कर रहे हैं बस ये तसव्वुर रखिए अल्लाह देख रहा है, अल्लाह सुन रहा है, अल्लाह मेरे साथ है। औरतें घर में बच्चों को दूध पिला रही हैं, सालन पका रही हैं या सफाई कर रही हैं, ठीक है बैठ के वो जिक्र नहीं, लेकिन ये भी जिक्र है, जिक्र की रूह है कि वो अल्लाह को याद रखें कि अल्लाह ने हमें ये जिम्मेदारी दी, हम ये जो कर रहे हैं अल्लाह देख रहा है, कोई नहीं देख रहा, कोई नहीं कदर करता मगर अल्लाह देख रहा है। ड्राइविंग कर रहे हैं, कहां जा रहे हैं, तो फरमाते हैं कि कुछ इबादतें तो ऐसी हैं कि जो आप सिर्फ जगह के वक्त कर सकते हैं, नमाज के लिए पाक जगह चाहिए, कुरान पढ़ने के लिए हाथ पाक चाहिए, वुजू चाहिए, लेकिन ये अल्लाह को याद रखना ऐसा है कि हर जगह, यहां तक कि टॉयलेट में भी जाके जुबान से बंदा जिक्र नहीं कर सकता, बाथरूम में जाके जुबान से जिक्र नहीं कर सकता, लेकिन वहां भी दिल में अल्लाह को बंदा वहां भी याद कर सकता है, दिल में अल्लाह को वहां भी याद कर सकता है। तो आपने फरमाया कि दो चीजें जिनको हमेशा याद रखो, एक तो ये कि अल्लाह को याद रखो, और दूसरी फरमाया मौत को मत भूलो, मौत को याद, अल्लाह और मौत, अल्लाह और आखिरत, अल्लाह और मौत, मौत क्योंकि आपको अपने जाने की याद दिलाएगी, ख्वाहिशात के खत्म होने में मदद देगी, बर्दाश्त करने की मदद देगी, हौसला सब्र और शुक्र करने की तौफीक देगी। वैसे भी नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आप तो हजरत हुजूर अलैहिस्सलाम से पहले वो गुजरे, لیکن نبی حضور علیہ السلام نے فرمایا کہ سب سے عقل مند القیس عقل مند انسان وہ ہے کہ جو موت کو زیادہ یاد کرتا ہے، اس کی تیاری کرتا ہے. اس لیے تو دیکھیں نا لقمان علیہ السلام صاحب حکمت ہیں، عقل والے ہیں تو ایسی بات کر رہے ہیں نا. کتنی عقل اللہ نے ان کو دی، کتنی حکمت عطا فرمائی. آپ نے فرمایا کہ دو چیزیں مت بھولو بیٹا، اللہ کو اور اللہ کی قدرتوں کو اور اللہ کے غصے کو، اللہ کی پکڑ کو، اللہ کی فضل کو، ان چیزوں کو نہ بھولو. اور دوسرا موت کو مت بھولو کہ تم نے چھوڑ جانا ہے، یہ جو تمہارے دوست بنے ہوئے ہیں یہ چھوڑ جائیں گے تمہیں، یہاں دنیا بھی تمہیں چھوڑ جائے گی، پیسہ بھی چھوڑ جائے گا، ہر چیز چھوڑ جائے گی، ان قریب تم اکیلے جانے والے ہو. تو اللہ اور موت کو یاد رکھو. موت ہمیشہ کے لیے بندے کو ایک دنیا میں جہاں میں لے جاتی ہے، اور اللہ سے آپ کا ہمیشہ کا تعلق ہے. تو وہ ان چیزوں کو یاد رکھو جن سے ہمیشہ ہر وقت واسطہ رہنا پڑے. اور دو چیزیں آپ نے فرمایا کہ بھول جاؤ، دو کو یاد نہ رکھو. اب ہم کیونکہ ان دو کو یاد رکھتے ہیں اس لیے کافی پریشانیاں پیدا ہوتی ہیں گھروں میں، گھرانوں میں، برادریوں میں، لوگوں میں. کون سی دو چیزیں بھول جاؤ؟ فرمایا کہ وہ نیکی جو تم نے کسی دوسرے کے ساتھ کی اس کو بھول دو. میں کوئی نیکی، کوئی احسان، کوئی فیور، کوئی اچھا کام، کسی دوسرے کی مدد کی، کہ پیسے دیے، کسی کو کچھ پر احسان کر دیا، فرمایا اس کو جتلانا تو ایک طرف. میں لقمان جس کو اللہ نے حکمت عطا فرمائی تمہیں کہتا ہوں کہ اس کو بھول دو، ایسا سمجھو کہ وہ ہے ہی نہیں. کسی کے ساتھ نیکی کر کے فرمایا کہ بھول جاؤ، یہ نہ یاد رکھنا. اس وجہ سے کئی پریشانیاں ہوتی ہیں. کئی لوگ ہیں وہ نیکی کر بیٹھتے ہیں، پھر اس وہ جب کوئی اگلا بندہ نہیں اس کو قدر کرتا، یہ پھر اپنی نیکی ضائع کر دیتے ہیں جتلا کر. جب آپ نے جتلا دی آپ کی نیکی ضائع ہوگی. جب آپ نے احسان جتلا دی، اب کس کی نیکی؟ آپ تو آپ نے اس پر احسان بھی جتلا دیا. تو اللہ پاک نے فرمایا قرآن مجید میں کہ فرمایا کہ نہ جتلاؤ نیکیاں، اگر یعنی جتلا کے تم نے تکلیف دینی ہے تو اس سے تو بہتر ہے کہ تم اس سے نیکی نہ کرتے بلکہ اچھی بات ہی کر لیتے، یہی تمہارے لیے اچھا تھا. اس سے اچھا ہے اچھی بات ہی کر لو، بات تو اچھی کرو اچھی طرح. فرمایا کہ بالمنی والعزا ولا تبطلوا، اپنے اعمال کو نیکیوں کو ضائع نہ کرو. ایک احسان جتلا جتلا کر، دوسرا اس سے پھر اگلے کو تکلیف ہوتی ہے، تکلیف دے. آگے پھر اللہ نے فرمایا کہ اس سے تو بہتر ہے تم اچھی طرح بول لیتے، نہ دو کسی کو. کوئی سائل مانگتا ہے تو نہ دو، لیکن جھڑکو مت اس کو، تو لعنت مت کرو، جتلاؤ انہیں نیکی نہیں کرنی. اگر احسان جتلا نہ کرو نیکی. تو حضرت لقمان علیہ السلام رضی اللہ تعالی نے فرمایا کہ دو چیزیں یہ بھول جاؤ، ایک کیا کسی کے ساتھ نیکی کی، احسان کیا اس کو بھول جاؤ جتلاؤ تک نہ زندگی بھر، تاکہ وہ تمہاری نیکی محفوظ رہے اور فتنہ نہ ہو. ورنہ آپ دیکھیں گے تو بندے کہتے ہیں کہ بھئی آج نے بندے نے بہت صاحب میرے ساتھ نیکیاں کی ہیں لیکن اس نے اتنا جتلا دیا ہے تو سارا جو میرے دل میں قدر تھی وہ جاتی رہی ہے. نیکی کر دی اللہ کے لیے، خاموش ہو جائیں، بھول جائیں. اگر وہ ناشکری کر رہے ہیں وہ جانے، اس کا کام جانے، آپ کا اجر اللہ کے ہاں محفوظ ہو گیا، آپ کا ثواب جو ہے وہ ملے گا آپ کو. اور دوسری چیز جو آپ نے فرمائی کیا بھولو، فرمایا وہ برائی اور زیادتی جو دوسرے تم سے کرتے ہیں اس کو بھول جاؤ. یہ آپ نے فرمایا کہ دو باتیں بھولنے والی ہیں، ان کو یاد رکھو. رکھو گے تو پریشانی بڑھے گی، اور پریشانی سے فساد بڑھے گا، اور تم اپنی زندگی کی تم جہنم بناؤ گے اور دوسری کی زندگی بھی جہنم بناؤ گے. یہ کتنی حکمت! ہم الٹ کام کرتے ہیں. ہم کیا کرتے ہیں نیکی کے، وہ ہم تیلا بھی کسی کو دیا ہے سوئی بھی، وہ بھی یاد رکھتے ہیں. فلاں وقت یاد ہے میں نے آپ کو سوئی دی تھی، آپ کو گاڑی کی لفٹ دی تھی. اور برائی جو ہے وہ بھی یاد رکھتے ہیں. فلاں وقت تم نے مجھے سلام نہیں کہا، میری برتھ ڈے تھی تم نے مجھے ہیپی برتھ ڈے نہیں کہا، یہ تھا وہ تھا وہ تھا، چھوٹی چھوٹی باتیں، اور بڑی بڑی بھی رکھتے ہیں. تو یاد رکھیں، آپ نے فرمایا کہ دو باتیں ہمیشہ یاد رکھو. یاد رکھنے والی باتیں تو یہ ہیں، اللہ کو یاد رکھو، اس کے رسول کو یاد رکھو، اور دوسرا فرمایا کہ موت کو یاد رکھو. बोध को। और दो बातें जो है वो भूल जाओ, एक जो नेकियां तुम दूसरों के साथ करते हो, जो अच्छे काम एहसान तुमने दूसरों के साथ किया, और जो लोग तुमसे तुम्हारे साथ जाती तौर पर बुराई करते हैं उसको भूल जाओ, इसी में तुम्हारा फायदा है। फिर मैं आपको दोहरा देता हूं कि आपने 6 नसीहतें की एक दो फरमाया, जुबान की हिफाजत करो जब मजलिस में कहीं बैठे हो, आंख की अपनी हिफाजत करो जब किसी के घर मेहमान चले गए हो, किसी के घर गेस्ट चले गए हो, कहीं बुलाया गया तुम्हें, तो अपनी आंख की हिफाजत करो, और जब इबादत में हो तो अपने दिल की हिफाजत करो, जब इबादत में हो दिल की हिफाजत करो, और जब खाना खाने लगे हो तो अपने गले की पेट की हिफाजत करो। और दो चीजें हमेशा याद रखो, वो है अल्लाह और मौत, इसको ना भूलो। और दो चीजों को भूल जाओ, उनको याद ना रखो, वो क्या है, जो नेकी तुमने किसी दूसरे के साथ, फेवर जो तुमने किसी दूसरे के साथ की वो भूल जाओ, और जो बुराई दूसरा तुम्हारे साथ करे उसको भी भूल जाओ, ये तुम्हें चीजें डिस्टर्ब करेंगी। यही सिफात जो है, ये जो आपको बताई हैं, ये कुछ क्वालिटीज हैं, मतलब 4 हैं 5 हैं 6 हैं, छोटे छोटे हैं तो बहुत बड़ी चीजें। यही तरीका मोहम्मदिया में जो है, इस तरह की सैकड़ों सिफात सिखाई जाती है। ये जो तरीका मोहम्मदिया का कोर्स ऑफ सेल्फ प्यूरिफिकेशन जो हम कराते हैं, उस ये तो चंद चीजें हैं ना, उसमें बता रहा हूं कि 100 के हिसाब से बंदे में आ जाती इस तरह की सिफत, और उसको कहीं जाके सीखने भी नहीं पड़ती, बल्कि वो सारी सिखाई जाती है प्रैक्टिकली और अमली तौर पर, उसका तजर्बा बल्कि उसको कराया जाता है कि भाई कैसे बंदे में ये आ जाती है। फजल लुकमान अलैहिस्सलाम ने तो जुज बयान फरमाए, और हजूर अलैहिस्सलाम का जो तरीका है वो तो हर चीज पर जो है वो हावी है। आप जैसे चंद नसीहतें जैसे छोटू को फरमाते हैं आपने, लेकिन ये छोटों वाली नसीहतें भी अगर हमें हमारे अमल में आ जाए तो ये, तो अगर आप गौर करेंगे यही 6 चीजें जो है तरीका मोहम्मदिया में ये बंदे में आती है। तो अगर तो ये आ गई आप में अल्हम्दुलिल्लाह, अगर नहीं आ रही तो फिर आप सीख लें, जिस तरह दूसरे काम सीखते हैं, ड्राइविंग सीखते हैं, रोटी पकाना सीखते हैं, और काम है मशीनों में काम करते हैं, जुराबे बनाना सीखते हैं, प्लेटें धोना सीखते हैं बंदे, खाना पकाना सीखते हैं, और चीजें सीखते हैं, तो इस तरह। अब यही खत्म करते हैं। अब आप में से इस तरह दफा ऐलान भी होता है कि जो बंदा इसमें दिलचस्पी रखे कि भाई ये बातें सिर्फ सुनने सुनाने की हद तक ना रहे, ये भाई मेरे जिस्म में भी आ जाए, तो उसको चाहिए कि अपना नाम दे, और बाद में इंशाल्लाह उसके साथ बैठ के उसको वो नुस्खा, वो तरीका, वो मेथड जो है वो सिखाएंगे कि उसकी जिंदगी में ये चीजें आना शुरू हो जाएंगी आहिस्ता आहिस्ता। और साथ साथ अगर कोई किसी ने कोई सवाल करना है तो वो भी कर लें। यस ब्रदर, यस, देयर टू टाइप्स ऑफ सदका, वन इज वाजिब सदका विच इज नेसेसरी, यू नीड नीयत फॉर दैट, फॉर अदर सदका सम सदका विच यू डू गुड थिंग यू गिवन सम यू डोंट नीड नीयत, इट बिकम सदका फॉर यू, लाइक फॉर एग्जाम्पल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सेड दैट हूएवर हैव एक्चुअली sowed seeds and now for example their fruit trees have grown in his fields and land, or wheat has grown, and then Prophet ﷺ said that if any human being, animal or bird will actually be fed from that land or harvest or fruit trees, this person will get reward of it, sadaqah, this will be a sadaqah for him, although he has not done intention, he has not sowed seeds so that the animals eat it, he has not sowed seeds that the birds will eat it, but rather he wanted to protect them, but he has. For nafli things sometimes, in some instances in the hadith is mentioned, you get reward even as leader, but for anything farz or wajib, sunnat, you do need intention. Okay.
If anyone else has any other questions, please raise your hand.
अच्छा ये सवाल किसी ने किया हुआ है कि क्या औरत जो है ये हज पे उमरे पे महरम के बगैर जा सकती है. हाँ ये पहले भी बताया गया है कई दफा कि भाई फिका हनफी के तहत इमाम अबू हनीफा रहमतुल्लाह अलैह के तहत औरत जो है वो सफर जो है हज का हो उमरे का हो पाकिस्तान का हो बांग्लादेश का हो लंदन का हो 3 दिन से जो ज्यादा बनता है मसलन 52 मील या इतना कुछ 48 मील कहता है चलो जो भी है 52 मील 52 माइल से ज्यादा सफर है कोई औरत जो करेगी वो गुनाहगार होगी. उसका अकेले करेगी महरम के बगैर उसको सफर का गुनाह होगा. बेशक यहां से लंदन ही क्यों नहीं जाना, यहां से पाकिस्तान क्यों नहीं जाना, यहां से दुबई क्यों नहीं जाना. तो ये मसला उमरे के लिए नहीं है, ये हॉलीडे के लिए भी है, ये सब के लिए है. तो उसमें क्या होता है कि फिर सफर में उसको गुनाह होता है कि उसने सफर किया महरम के बगैर सफर में गुनाह होता है उसको. तो इसी तरह उमरे क्योंकि दूर है, सऊदी अरब दूर है, जो पास रहते हैं वहां मक्का में उनके लिए तो नहीं है औरतों के लिए, या जो मदीना शरीफ में रह रही है उनके लिए भी महरम की जरूरत है, जो यहां से जा रहे हैं उनके लिए भी महरम की जो है वो जरूरत है, वो महरम होना चाहिए. तो ऐसे फिर पूछते हैं कि अगर चले जाएं तो क्या होगा, चले जाएं तो भाई आप गुनाहगार होंगे, सफर का गुनाह होगा. हज जो है किया किसी ने तो वो तो फर्ज तो अदा हो जाएगा, लेकिन साथ गुनाह भी सफर का होगा कि सफर गलत किया. जो नेकी का काम आप करेंगे वहां वो अल्लाह आपको अपने फजल व करम से अजर दे तो अल्लाह से उम्मीद अल्लाह अजर देगा, लेकिन जो सफर किया उसका वो गुनाह भी होगा. तो जब अल्लाह पाक का जिसकी इबादत जिसको खुश करने के लिए आपने जाना है वो चाहते हैं आप यहीं रहें, यहीं आपको वो कुर्ब मिल सकता है, तो फिर बंदा क्यों अपने आपको मुश्किल में डाले, परेशानी में डाले. तो चाहिए कि वो यानी महरम के से सफर करें. और ये मसला मैंने बताया पाकिस्तान बांग्लादेश जहां भी जाना है सब जगह के लिए, सऊदी अरब के लिए नहीं है. वैसे लोग फिरते रहते हैं जो बाजारों में फ्लोरिडा फिरते रहे, वहां जाके लंदन में फिरते रहे, और जब उमरा का वक्त है उसको फिर मसला याद आ जाता है. तो ये मसला हर एक के लिए है, हर एक चीज के लिए बस है. दूसरा लिखा है कि क्या मर्द औरत वो फोटो इकट्ठी खिंचवा सकते हैं. तो मर्द और औरतें भाई इकट्ठी फोटो खिंचवा सकते हैं, तो इसमें दो मसले आ जाते हैं. अगर तो वो हैं अपना मियां बीवी हैं बहन भाई हैं तो वो खिंचवा सकते हैं. अगर ना महरम मर्द को ना महरम औरत के साथ फोटो खिंचवाने की इजाजत नहीं कि भाई एक मर्द है वो भी ना महरम है, यानी औरत है वो भी ना महरम है, तो उनको खिंचवाने की बेशक वो बुजुर्ग हो या वो वली है पीर है उस्ताद है जरूरत नहीं. अगर उसके महरम साथ हैं, मतलब एक औरत है उसका खावंद है ग्रुप में लोग जा रहे हैं, जैसे उमरे पे आप देखते हैं सऊदी अरब की हुकूमत ये सब लोगों की फिल्म बनती है. अब है तो औरतें भी हज कर रही होती है मदीना में मक्का शरीफ में मदीना शरीफ में, क्योंकि वहां महरमों के साथ हैं, कोई अकेले कोई महरम ना महरम ना महरम का मसला नहीं. तो वो फिल्में भी बना रहे हैं, उनकी फोटो भी बन रही है. तो बहरहाल मसला यह है कि वही मसला कि एक औरत और मर्द को एक कमरे में ना महरम को इकट्ठा होने की इजाजत नहीं. अगर वो अपने खामद के साथ औरत आती है या अपने अपना या इज्तमा है जिस तरह यहां है तो औरतें बैठी हैं कि नीचे बैठी हैं या पीछे बैठी हैं वो बैठ सकती हैं इज्तमा में. अकेले के लिए पाबंदी है. इसी तरह फोटो के लिए भी अकेले किसी कोई कजन है या कोई इस तरह का रिश्तेदार है जो ना महरम है जिससे शादी हो सकती है तो अकेले की इजाजत नहीं. तो अगर उसके महरम साथ हैं तो वो भी साथ खड़े हैं तो फिर कोई अपना हरज नहीं, फिर वो खींचा तो खिंचवा सकते हैं. लेकिन उसके बावजूद मर्दों के लिए औरतों को देखना फिर भी जायज नहीं हो सकता. रूहानी सफर पर जैसे उमरा वगैरह इसमें औरतों को अपने जो है क्या रूहानी उस्ताद जो है ये महरम बन सकता है? नहीं, रूहानी उस्ताद हो या जिस्मानी उस्ताद हो जो भी है उस्ताद है लेकिन वो कभी भी महरम नहीं बन सकता किसी का
वो महरम उसका वही है कि जो वो उसका बेटा भाई जो है बाप जो है वही महरम है. और वहां सफर में कैसे लिखा भाई, चलने के बारे में लिखा हुआ कैसे, तो वहां औरतों को ग्रुप में औरतें औरतों के साथ चले, मर्द मर्दों के साथ चले. मतलब वहां इकट्ठे चले गए यहां से, तो अच्छा तरीका यह या तो वो अपने अपने महरम के साथ चले, मतलब मियां बीवी हैं बहन भाई हैं वो जा रहे हैं, या फिर जो है वो मतलब मर्द आगे जा रहे हैं औरतें ग्रुप में पीछे जा रही हैं, तो ये इस तरह जो है वो चलना चाहिए. लिखा गिफ्ट देकर दीनी काम करके गिफ्ट देकर दूसरों को बताना चाहिए जो दीनी लिहाज से जायज तरीका हो, इरशाद फरमाए. जैसे अभी मैंने बताया भाई नेकी करें तो ना भूले, आप कह रहे बताने की बात है, अगर गिफ्ट किसी को दे दिया है तो बस नेकी कर दी आपने, उसको पहुंच गया तो वो इंशाल्लाह आपको अजर भी मिलेगा अल्लाह के लिए. तो दूसरों को नहीं, अभी मैंने जवाब दे दिया ना उसका, उस बात का तो जवाब आ गया कि कोई नेकी करें तोहफा दें कोई चीज करें उसको भूल जाएं, वो जो बुराई आपके साथ करे, जो बाद इखलाकी कोई करता है बुराई करता है गलत कोई बात कह देता है या बिहेवियर अच्छा नहीं रखता, तो उसको भूल दें, उसका भी तज़करा जो है ना करें, बेहतर है भूल दें. बड़े लोगों का काम है जो है वो भूल जाना. अल्लाह अकबर. जी आपने हाथ खड़ा किया. हाँ जी, कब्र पर जो पत्थर है लगाया जाता है सराने की तरफ, उस पे बंदा लिख सकता है कोई आयत कोई अल्लाह का नाम लिखे, कोई हर्ज नहीं. जी हाँ जी हाँ, वो जो पत्थर लगाया जाता है उस पे बंदा लिख सकता है. ये कुछ सवाल समझ नहीं आ रहा, गालिबन यही लिखा हुआ कि मगरब के नफल होते ही कहते हैं भाई पढ़ने चाहिए या नहीं. मगरब के जो है बाज तो देखे, बाज फिका में मगरब की नमाज फर्ज से तीन फर्ज से पहले भी दो नफल पढ़ते हैं वो, तो वो उनकी फिका के नजदीक जायज है. मगरब का वक्त हो गया जैसे सऊदी अरब में होता है तो वो वक्त देते दो नफल, कोई पढ़ ले तो कोई फर्ज नहीं. लेकिन हनफी फिका में हमारी में ऐसा नहीं कि वो हमाम जो है वो फर्ज के जो ही जो है मगरब जो है फर्ज के साथ शुरू करते हैं जो है, और बाकी जो है नफल जो है जितने मर्जी बाद में चाहे बंदा पढ़ सकता है. हाँ, मगरब के बाद छह नफल कोई बड़ी फजीलत. हुजूर अल्लाह सलाम ने फरमाया जो छह नफल पढ़ता है मगरब के बाद उसके तमाम सगीरा गुनाह मफहूम है, तमाम सगीरा गुनाह चाहे वो समुन्दर की झाग के बराबर भी हों बख्शे जाते हैं, समुन्दर की झाग के बराबर भी बख्शे जाते हैं जो छह नफल बंदा पढ़ता है. तो छह नफल चाहिए बंदा, अगर वक्त हो तो बंदा पढ़ ले, अगर नहीं तो फिर दो सुन्नत पढ़ के फिर दो चार नफल और पढ़ ले उसके भी छह, उसको भी अवाबीन का सवाब मिल जाता है. मतलब दो सुन्नत पढ़ी उसके बाद चार नफल पढ़ लिए तो वो भी आपके छह हो सकते हैं. तो अगर वक्त है तो इसके अलावा छह पढ़ लें और ज्यादा सवाब है. दो तोबा के पढ़ें, दो शुक्र के पढ़ें, दो इस्तखारे के पढ़ें भी अगला दिन जो आने वाला है अल्लाह मेरा अच्छा गुजरे, दो नफल तोबा के पढ़ें अल्लाह जो दिन गुजर गया इसमें जो कमी कोताही माफ फरमा, दो शुक्र के पढ़ें कि अल्लाह पाक तेरा शुक्र है कि मैं अभी जिंदा हूं अजाब नहीं आया, मैंने जो है उस तरह तेरी इबादत नहीं की जिस तरह करनी चाहिए वगैरह वगैरह. तो ये छह नफल भी इस तरह तकसीम कर ले, दो नफल तोबा के जिंदगी में जो गुनाह हुए हैं पिछले दिन में, दो शुक्र के पिछले 24 घंटे में जो अल्लाह ने नेमतें दी हैं, अल्लाह ने जो नेमतें दी हैं उनका शुक्र, और दो इस्तखारे के पढ़ लें कि जो दिन आने वाला है अल्लाह मेरा वो बेहतर गुजरे, मैं खैर के फैसले करूं, मेरी मुझे हदायत अता फरमा. हाँ, ये किसी बहन का है वहां ऑपरेशन पाकिस्तान दिमाग का हो रहा है या होने वाला है, तो वो उनके लिए दुआ की दरख्वास्त की, आप भी दुआ करें इंशाल्लाह. जिक्र के बाद मैं भी करूंगा इंशाल्लाह. पाक तमाम मुसलमानों को बीमारों को जो है वो अपना शिफा अता फरमाए. लेकिन याद बात यह है कि जिसने जो सेहतमंद हो जाना है उसके बाद भी मौत है और बीमारी के बाद भी मौत है, आखिरकार मरना है. इसराइल अलैहिस्सलाम حضرت موسیٰ علیہ السلام کے پاس آئے تو وہ ادب کا خیال اس طرح ان کو نہیں آیا, وہ آ گئے. حضرت موسیٰ علیہ السلام نے پھر بہرحال ان کو پسند نہ آیا کہ اسرائیل جس طریقے سے آئے ہیں, آپ نے ان کو ادب سنایا. نبی جو ہیں یہ فرشتوں کے بھی استاد ہوتے ہیں, اس لیے اللہ نے جو ہے وہ سکھایا نا, یعنی سجدہ کروایا فرشتوں سے آدم علیہ السلام کو, کہ نبی یہ ملائکہ کے بھی استاد ہوتے. اسرائیل آ گئے ان کے گھر, کیونکہ وہ ان کو اجازت نہیں ہوتی عام طور پر, یعنی اجازت لینے کی ضرورت نہیں ہوتی, جس کے پاس آتے ہیں روح لینے کی اجازت تو نہیں لیتے, وہ تو یوز ٹو ہیں اس چیز کے, بھائی جہاں جس کی روح نکالنی ہے وہ آ گئے, اجازت نہیں ہوتی وہ لینے کی, اجازت لینے کی ضرورت نہیں. تو وہ اسی روٹین میں موسیٰ علیہ السلام, بخاری شریف میں حدیث ہے, وہ جس طرح آتے تھے ذہن میں خیال نہیں رہا یا کیا ہوا, آئے تو روح لینے کی, اسی روٹین میں موسیٰ علیہ السلام کے گھر میں بھی داخل ہوئے. وہ اب پیغمبر ہیں, نبی ہیں, اللہ کے اول العزم رسول ہیں, ان کے سامنے کھڑے ہوئے. تو آپ نے فرمایا تم کون ہو جو اجازت کے بغیر, دیکھا اندر آئے ہیں, پتا چلا کہ بھائی یہ اندر آ گیا اجازت بغیر. آپ نے ہاتھ اٹھا کے ایک تھپڑ مارا زور سے, اسرائیل جو ہے وہ نیچے گر گیا. تو بہت اسرائیل پریشان ہو گیا, نیچے گر گیا, وہ زخمی بھی ہو گیا. تو واپس چلا گیا تو کہنے لگا اللہ پاک سے کہ اللہ پاک میں آپ نے تو مجھے روح لینے کے لیے بھیجا, تو آپ کے نبی نے تو میرے ساتھ یہ معاملہ فرمایا. تو گویا موسیٰ علیہ السلام نے اس کو ادب سکھلایا کہ نبیوں کے پاس کس طرح, کیونکہ آپ کو پتا تھا ابھی ایک نبی رسول میرے بعد محمد رسول اللہ آنے والی ہیں وہ ہستی, کہ بھائی اس کے پاس اس طرح نہ چلا جائے. وہ اسرائیل علیہ السلام کو وہ سبق جو موسیٰ علیہ السلام نے ان کو سکھایا وہ یاد تھا, اس لیے جب نبی علیہ السلام, کیونکہ بعد میں تو عیسیٰ علیہ السلام آئے اور پھر حضور علیہ السلام تشریف, تو عیسیٰ علیہ السلام کی تو روح نکالنی نہیں ابھی, وہ تو زندہ ہے نا. تو حضرت موسیٰ کے بعد اصل میں نبی کون آنے والے ہیں, حضور علیہ السلام والسلام, کیونکہ عیسیٰ علیہ السلام. تو موسیٰ علیہ السلام حضور علیہ السلام کا ادب سکھا کے کہ بھائی کسی ایسے ہی اس ہستی کے پاس نہ چلے جانا. اس لیے جب اسرائیل حضور علیہ السلام کے پاس آئے تو باہر کھڑا ہے, خود بھی نہیں اندر آ رہا اور اجازت بھی نہیں مانگ رہا. اب ایسا سبق ان کو یاد تھا جو موسیٰ علیہ السلام نے سکھایا, اب اجازت بھی نہیں مانگ رہا, بلکہ حضرت جبرائیل کو کہا کہ آپ جا کے اجازت لیں کہ اسرائیل آنا چاہتا ہے. تو اللہ پاک نے پھر اسرائیل علیہ السلام کو فرمایا کہ یہ میرے نبی ہیں, رسول ہیں, تمہیں ادب کے ساتھ اجازت کے ساتھ جانا چاہیے. تو بہرحال تم جاؤ اور ان کو کہو, حضرت موسیٰ علیہ السلام کو کہو کہ وہ ان کے گھر میں بیل ہے, گائے ہے, اس پر ہاتھ رکھ دیں, جتنے بال ان کے ہاتھ کے نیچے آ جائے اتنی ان کی عمر بڑھا دیں گے ہم. اگر 200 بال آ گیا, 200 بال آ گیا ہاتھ کے, 200 سال عمر بڑھا دیں گے. تو اسرائیل آئے, اجازت لی, پھر آئے تو کہنے لگے کہ نبی اللہ میں معافی چاہتا ہوں, جیسے پہلے میں اجازت کے بغیر آ گیا. بہرحال آپ کے رب نے فرمایا کہ آپ ہاتھ رکھیں بیل پر اور جتنے بال ہوئے ہاتھ کے نیچے اتنی عمر آپ کی زیادہ ہوئے. حضرت موسیٰ علیہ السلام نے فرمایا تو اس کے بعد, فرمایا اس کے بعد پھر میں آؤں گا. تو آپ نے فرمایا اب آئے ہو تو پھر دوبارہ تم بہتر ہے, نہ ہی آؤ, آئے ہو تو اب لے جاؤ, پھر اب ٹھیک ہے, جب جانا ہی ہے. تو یہ جو بیماریوں کی دعا کرنا یہ بھی سنت ہے, کرنی چاہیے, دوائی بھی لینی چاہیے, پریشانیاں بھی آتی ہیں, لیکن یاد رکھیں یہ معاملہ ختم نہیں ہوا. ہر جو صحت مند ہے اس نے بھی مرنا ہے, ہر بیمار نے بھی مرنا ہے, ہر جوڑا جو میاں بیوی کا خوش و خرم رہ رہا ہے اس نے بھی جدا ہونا ہے ایک دوسرے سے, موت جدا کرے گی, اور جو پریشان ہے اس نے بھی جدا ہونا ہے, ہر امیر نے بھی مرنا ہے اور غریب کا بھی دن جو ہے وہ گزرتا جائے گا. تو اصل اس چیز کی تیاری کریں جہاں سب جانے والے ہیں, تو انشاءاللہ جو ہے فائدہ ہو. استغفر اللہ, استغفر اللہ.
So I'm encountering those qualities in our life and much more than that. Then inshallah it's a practical course where you can teach us step by step how to bring those qualities. So inshallah you just put your hand up and give your name, and inshallah after the gathering, after the meditation, inshallah only 15 minutes will be taken of your time, and we'll get to explain as to what this course is about. how the one person can then and know step by step to reach Allah subhanahu wa ta'ala and get those qualities which Allah subhanahu wa ta'ala has also praised with them. So inshallah, please can raise your hand now and give your names, inshallah.
خاص طور پر جو نئے بندے ہیں نا تو ان کو جو ساتھ بیٹھے ہوئے ہوتے ہیں پہلے جانتے ہیں ان کو اس ساتھ بات کرنی چاہیے. ان کو بہت ساری باتوں کا پتہ ہی نہیں ہوتا, مطلب وہ نئے آتے ہیں ان کو ٹائلٹ کا بھی نہیں پتہ, مطلب ٹائلٹ کہاں ہے, وضو خانہ کہاں ہے, اتنا وہ نئے جو ہوتے ہیں تو ان کو طریقہ یا کیا کو اس کا کیسے پتہ ہوگا. تو جو پھر ساتھ بندے بیٹھے ہیں تو آپ جو ہے وہ بالکل بت بن کے نہ بیٹھے ہیں, بلکہ آپ ان کو ساتھ سلام دعا کرنا ملنا, جیسے بندے بازار میں جاتے ہیں دیکھو نا کوئی چیز سستی لگتی ہے کیسے دوسرے کو بتاتے ہیں فونوں پہ یہ وہ, تو اس طرح جو آخرت میں جو ایک دوسرے کی بھلائی چاہنا یہ جو ہے بہت بڑا کام ہے اور نبیوں کا شیوا ہے.
Arrangements are made for you, you can go as well on the day or even before that. Some of us are going on Thursday as well and to spend time in the masjid there to distribute the leaflets and all this. So for that purpose, inshallah, if you would like to go or help out in this good cause to attain the great reward of waiting for the Deen of Allah subhanahu wa ta'ala, then please also raise your hand and brother will take your name for that purpose. If you stand up also and then inshallah brother can take your names now. That's for the Thursday evening, Friday morning we'll be going to Birmingham to distribute leaflets and invite all these to come to the gathering and also benefit from that gathering, inshallah. If you just stand up maybe so the brother can see who you are and you can write your name as well, inshallah.
ہاں جی, یہ برمنگھم میں جو ہفتے والے دن پروگرام ہو رہا ہے, جو بندہ اس میں شرکت چاہتا ہے یا اس کے کوئی رشتہ دار دوست جاننے والے رہتے جو یہاں نہیں آ سکتے تو ان کو وہاں اطلاع کریں کہ بھائی وہاں مسجد رحمانیہ حضرت مفتی گل رحمان مدظل العالی کی مسجد ہے, وہاں پروگرام ہوگا, وہاں بھی اسی طرح پھر وہ باتیں پوچھ سکتے ہیں سیکھ سکتے ہیں, زیادہ تر انگلش میں وہ ہوگا.
We have also one international one in Europe, which is actually in Denmark, the capital city, Copenhagen. Then, inshallah, if anyone would like to go to that event, the weekend event, the 2 interviews time, then brother at the store, you can see them for more information. Also, if you have any friends or family living in Denmark, you can also inform them, get the details from the brothers, inshallah, to and tell them to also encourage them to go and participate. See, again, it's for the people, the scholars and people from around the world coming and attending this event, inshallah. So, we would like to encourage you, we would like to invite you to come and participate in that in whichever way you see, inshallah. The date of the event itself is the 13th of June. But inshallah, there will be some brothers coming before that. So if you are interested, inshallah, then please give your name to the brothers in the store. I'll also give your name now, inshallah.
مغرب کے بعد انشاءاللہ اب ذکر کی مجلس ہوگی, آپ تشریف رکھے, کل ویسے بھی چھٹی ہے بچوں کو بھی, اور اس کے بعد جو اگر وقت ملا تو کئی لوگ ہیں وہ نام لکھا دیتے ہیں وہ بڑی دیر بعد, اور انہوں نے زیادہ کیا کرنا ہوتا ہے, سلام کرنا ہوتا ہے, کوئی کہتا ہے جی میں زیارت کرنی ہے, کوئی کہتا ہے جی مجھے بیمار ہوں میرے لیے دعا کرنا, میرا بچہ بیمار ہے, کوئی اس طرح کی چھوٹی چھوٹی چیزیں ہوتی بعض مرتبہ ان کے لیے, تو ان کو کافی دیر جو ہے وہ انتظار کرنا پڑتا ہے, ساری رات کئی دفعہ 2-3 ہو جاتے 4 بجے, کئیوں نے کچھ کورس کے بارے میں پوچھنا ہوتا ہے, شیٹ لینی ہے, یہ تو ایسی عام چیزوں کے لیے آپ کو نام لکھا کے انتظار کرنے کی ضرورت نہیں, ساری رات بیٹھے رہیں گے, کہیں جانا ہے سفر پہ دعا کریں جی میں پاکستان جا رہا ہوں, میں ویسا وہاں کیا کروں, کیسے جاؤں, کیا کروں, تو ایسی چیزوں کے لیے آپ نام, بہت ہی پرائیویٹ مسئلہ ہو طریق کے متعلق ہے یا جو بندہ, تو وہ اس کے لیے تھا, تو ایسے لوگوں کی سہولت کے لیے کہ بھائی جن کو چھوٹی موٹی بات پوچھنی ہے اور ان کو زیادہ انتظار بھی نہ کرنا پڑے, تو میں اوپر جانے سے پہلے یہاں بیٹھا کروں گا آدھے گھنٹے کے لیے, تاکہ آپ ایسے جیسے یہاں بیٹھے ہیں ویسے عام بیٹھے رہیں گے, آپ آ کے کوئی بندہ ویسے بھی پوچھ لے, پاس آ کے پوچھ لے کوئی بات پوچھنی ہے, تاکہ جو ہے بہت سارے جو لوگوں کو غیر ضروری انتظار نہ کرنا پڑے, ورنہ میں تو ساری رات بیٹھا ہوں مجھے تو کوئی نہیں, آپ بیٹھے رہیں, لیکن آپ کا خیال رہتا ہے کہ بھی آپ کو بس وہی بندہ اکیلے میں ملے جس کو واقعات اکیلے میں ملنے کی ضرورت ہو, تو ویسے وہ گپ شپ کے لیے تو ہوتا نہیں ملنا, یا بیٹھنے کے لیے کیا حال ہے, کیسے ہیں, ٹھیک ہیں, اس کے لیے تو یہ مجلس ہو گئی اب نصیحت کی, نصیحت کی مجلس اب ہو گئی. اب یہ ہے کہ منٹ, دو منٹ, تین منٹ کے لیے آپ کوئی پرائیویٹ بات ہے پوچھ لیں, میں مختصر جواب دیتا ہوں عام طور پر, ایک جملہ, دو جملہ, تین جملے میں, بس وہ سن لیں اور بس اس پر عمل کریں. وہاں پھر نصیحت کے لیے بندہ نہ بیٹھے کہ بھئی آپ لیکچر تو نہیں وہاں دے سکتا, وہاں اگر دوں گا تو وہ پھر دوسرے لوگوں کا وقت کافی ضائع ہوتا ہے. کئی عورتیں ہیں وہ صبح تین چار بجے تک بیٹھی رہتی ہیں, بچے ان کے ساتھ ہوتے ہیں, رو رہے ہوتے ہیں, تو ہوتے ہی ہم اس لیے اکٹھے ہیں. لیکن صرف اس لیے بتا رہا ہوں آپ کو کہ بھئی وہی جو اس کو ضرورت ہے, اور باقی وقت جو ہے میں مجلس اوپر جانے سے پہلے آدھا گھنٹہ ادھر عام مجلس میں بیٹھوں گا, کسی نے بات پوچھنی ہے پاس آ کے چھوٹی مختصر بات پوچھ لیں تاکہ آپ کا بھی وقت بچے اور دوسروں کا جو ہے جو وقت جو ہے وہ اچھی طریقے سے استعمال ہوگی. جزاک اللہ جی. اب آپ آپس میں اذان ہونے والی ہے, تھوڑی بات بھی کرے, ایک دوسرے کو دعوت بھی دے, جو نیا بندہ ہے اس کا حال پوچھے, نام پوچھے, کا مسلمان بھائی ہے, اسی طرح عورتیں عورتوں کے ساتھ, اور جو ہے ان شاء اللہ پھر جو ہے مغرب کی نماز پڑھتے ہیں. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.